यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सत्ता गठबन्धनका शीर्ष नेता सहित सीट बाँडफाँडका लागि गठित कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी। निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम स्वीकृत। अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा नेपालमा पनि आज विभिन्न कार्यक्रमको आयोजना। प्रदेश नम्बर एक साक्षर प्रदेश घोषणा। जनकपुरको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्मको रेलवे लीगको सफल परीक्षण र बेलायतका महारानी एलिजाबेथ द्वितीयको स्वास्थ्य स्थितिका सम्बन्धमा उहाँका चिकित्सकहरूद्वारा चिन्ता व्यक्त।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर जाने बल्का समेस, हुर हुर चल्ने 4G इन्टरनेट, सललर जोडिने ती CUG नेटवर्क अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा न हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। सत्तारूढ़ गठबन्धनको सीट बाँडफाँड कार्यदलको बैठक अहिले शीर्ष नेताहरूको उपस्थितिमा बसिरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी कार्यदलको बैठकमा आगामी निर्वाचनका लागि सीट बाँडफाँडसँगै निर्वाचन क्षेत्रको टुंगो लगाउने गरी तयार पार्न लागि प्रतिवेदनलाई अन्तिम रूप दिने प्रयास भइरहेको नेताहरूले बताउनु भएको छ। कार्यदलको बैठकले तयार पारेको प्रतिवेदनलाई सोही बैठकमा शीर्ष नेतृत्वलाई बुझाउने तयारी रहेको कार्यदलका सचिवालय सचिव केशवराज जोशीले जानकारी दिनुभयो। सत्तारूढ़ गठबन्धन दलहरूबीच सीट बाँडफाँड र निर्वाचन क्षेत्रको टुंगो लगाउन कार्यदलको बैठक निरन्तर बस्दै आएको छ। 56 अन्तर्राष्ट्रिय साक्षरता दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। युनेस्कोले सन् 1967 8 सेप्टेम्बरका दिन विश्वभर यो दिवस मनाउन थालेको हो। प्रधानमन्त्री शेरबहादुर देउवाले साक्षर नेपाल अभियान प्रभावकारी ढंगले सञ्चालन गरी मुलुकका सबै जिल्लालाई जतिसक्दो चाँडो साक्षर घोषणा गर्न सबैको सहकार्य र समन्वयात्मक प्रयास आवश्यक रहेको बताउनु भएको छ। 56 अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आज शुभकामना दिनुहुँदै प्रधानमन्त्री देउवाले सरकारले शिक्षाको गुणस्तरमा सुधार गरी आधारभूत तहदेखि उच्च शिक्षासम्म सबै नागरिकको सहज पहुँच सुनिश्चित गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षालाई नागरिकको मौलिक हकका रूपमा प्रत्याभूत गरिएकाले स्थानीय प्रदेश र संघ तीनै तहका सरकारबीच समन्वयात्मक ढंगबाट साक्षर अभियान अगाडि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। प्रदेश नम्बर एकलाई आज साक्षर प्रदेश घोषणा गरिएको छ। प्रदेश सभामुख प्रदीप कुमार भण्डारीले सामाजिक विकास मन्त्रालयद्वारा आज मोरङमा आयोजना गरिएको कार्यक्रममा साक्षर प्रदेश घोषणा गर्नुभएको हो। उहाँले साक्षरतासहित अब प्रदेशलाई आर्थिक समृद्धिका रूपमा परिवर्तन गर्न सबैले आआफ्नो ठाउँबाट जिम्मेवार भई भूमिका निर्वाह गर्नुपर्नेमा जोड़ दिनुभयो। युनेस्कोले तोकेको 12 मापदण्डलाई आधार बनाई प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको हो। पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले विश्वेश्वर प्रसाद कोइरालामा राष्ट्र प्रजातन्त्र र समाजको चिन्ता भएको बताउनु भएको छ। जननायक बीपी कोइरालाको 109 जन्म जयन्तीका अवसरमा बीपी कोइराला स्मृति ट्रस्टले आज आयोजना गरेको बीपी साहित्य सम्मान एवं बीपी सेनानी सम्मान तथा कृति लोकार्पण कार्यक्रममा उहाँले बीपी कोइरालाले नेपाली समाजलाई राम्रोसँग बुझेको बताउनुभयो। पूर्व राष्ट्रपति डाक्टर यादवले बीपी कोइराला, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई, सुवर्ण शमशेर राणा, गिरिजा प्रसाद कोइराला लगायतका नेताले मुलुकमा गरेको संघर्ष र योगदानका कारण आफू गणतन्त्र नेपालको प्रथम राष्ट्रपति बन्ने अवसर पाएको स्मरण गर्नुभयो। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रेस स्वतन्त्रता बिना लोकतन्त्रको सुदृढ़ीकरण हुन नसक्ने बताउनु भएको छ। नेपाल प्रेस युनियन केन्द्रीय समितिद्वारा 109 बीपी जयन्तीको अवसरमा आज जनकपुरधाममा आयोजित बीपीको विचार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र अबको चुनौती विषयक विचार गोष्ठीमा नेता कोइरालाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता नभएसम्म लोकतन्त्रको सही दिशा दिन नसक्ने बताउनुभयो। नेता कोइरालाले बीपी कोइरालाले प्रेसको आलोचनालाई निकै सहज किसिमले लिएर सुधारको प्रयास गर्ने गरेको स्मरण गर्नुभयो। आगामी मंगिर 4 गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आज निर्वाचन आयोगले निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ। स्वीकृत कार्यक्रम अनुसार असोज 23 गते उम्मेद्वारको मनोनयन पत्र दर्ता गर्ने र मनोनयन पत्र दर्ता भएका उम्मेद्वारको सूची प्रकाशन गर्ने, असोज 24 गते उम्मेद्वारको विरोधमा उजुरी दिने, असोज 24 देखि 25 गतेसम्म मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, असोज 25 गते उम्मेद्वारको नामावली प्रकाशन गर्ने र असोज 26 गते उम्मेद्वारको नाम फिर्ता लिने, उम्मेद्वारको अन्तिम नामावली प्रकाशन एवं उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गर्ने गरी कार्यक्रम तोकिएको छ। सबै निर्वाचन कार्यक्रमहरू सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा सञ्चालन हुने र कार्यक्रम सम्बन्धित विस्तृत विवरण आयोगको वेबसाइटमा प्रकाशन गरिएको आयोगले विज्ञप्तिमा जनाएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धदेखि विभिन्न कालखण्डमा मारिएका व्यक्तिलाई राष्ट्रिय शहीद घोषणा गर्ने संघर्ष अझै जारी रहेको बताउनु भएको छ। शहीद सुरेश वाग्ले र भीमसेन पोखरेल स्मृति दिवस तथा स्मृति ग्रन्थ सार्वजनिक कार्यक्रममा अध्यक्ष प्रचण्डले विभिन्न राजनैतिक उतार चढ़ावका कारण विभिन्न परिवेशमा शहादत प्राप्त गरेका शहीद तथा बेपत्ता भएका व्यक्तिलाई राष्ट्रिय शहीद घोषणा गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो। जनता समाजवादी पार्टी नेपाल जसपाका अध्यक्ष उपेन्द्र यादवले सबै दलले जित्ने गरी सीट बाँडफाँट नभए गठबन्धनको कुनै औचित्य नरहने बताउनु भएको छ। मधेस प्रदेश सरकारले स्थापना गरेको मधेस विश्वविद्यालयको आज वीरगंजमा उद्घाटन गर्नुहुँदै अध्यक्ष यादवले सबैको भावनालाई सम्मान गर्दै न्यायोचित सीट बाँडफाँड नभए दलहरूबीच गठबन्धनको कुनै औचित्य नरहने बताउनुभयो। उहाँले आफूहरूले प्रतिनिधि सभाका लागि 32 सीट कांग्रेस नेतृत्वसँग माग गरेको र सोही विषयमा दलका शीर्ष नेताहरूबीच छलफल चलिरहेको समेत जानकारी दिनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले निर्यात जन्य उद्योगलाई प्रोत्साहन गरेर मुलुकको व्यापार घाटा कम गर्नेतर्फ सरकार लागि परेको बताउनु भएको छ। मन्त्रालयको जिम्मेवारी सम्हालेको 5 महिनाको कार्य प्रगति सार्वजनिक गर्न मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री बडुले देशको अर्थतन्त्र उकास्न सरकारले बन्द रहेका विभिन्न उद्योगहरू सञ्चालन गर्न लागेको जानकारी दिनुभयो। मन्त्री बडुले चालू आर्थिक वर्षमा प्रधानमन्त्री नेपाली उत्पादन एवं उपभोग अभिवृद्धि कार्यक्रम सञ्चालन गर्न अवधारणा पत्र र कार्यविधिको मस्यौदा तयार गरिएको जानकारी गराउनुभयो। चाड़ पर्वहरू नजिकिँदै गएको अवस्थामा मूल्य वृद्धि र कालोबजारी नियन्त्रण गर्न तीनै तहको सरकारसँग समन्वय गरी अनुगमन शुरू गरिएको मन्त्री बडुले जानकारी दिनुभयो। नेपाली ढाका कपड़ा उत्पादनलाई ब्राण्डिङ गरी पाल्पा र तेह्रथुम जिल्लालाई ढाका कपड़ाको राजधानी घोषणा गरिएको उहाँले जानकारी दिनुभयो। राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल सिन्हाले राष्ट्रिय सभा अन्तर्गत 4 विषयगत समितिका नवनिर्वाचित सभापतिहरूलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। सिंहदरबारमा आज आयोजित कार्यक्रममा दिगो विकास तथा सुशासन समिति सभापतिमा प्रकाश पन्थ, विधायन व्यवस्थापन समितिमा डाक्टर बेदुराम भूषाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा माया प्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापतिमा दिलकुमारी रावल थापा पार्वतीले शपथ लिनुभएको हो। नेपाल भ्रमणमा रहेको फ्रान्सेली संसदीय प्रतिनिधि मण्डलले सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेको छ। फ्रान्स नेपाल संसदीय मैत्री समूहका अध्यक्ष डेनियल स्यालमन नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले आज सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेटवार्ता गरेको हो। भेटमा सभामुख सापकोटाले नेपाल र फ्रान्सबीच सन् 1949 कूटनैतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देश बीचको सम्बन्ध सुमधुर मैत्रीपूर्ण समता र आपसी समझदारीमा आधारित रहेको बताउनुहुँदै उच्चस्तरीय भ्रमणले सम्बन्धलाई गुणात्मकता दिने विश्वास व्यक्त गर्नुभयो। यसै गरी राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल सिन्हासँग नेपाल भ्रमणमा रहेको फ्रान्स नेपाल संसदीय मैत्री समूहका अध्यक्ष डेनियल सालमन नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ। सिंहदरबार स्थित अध्यक्ष तिमिल सिन्हाको कार्यकक्षमा आज भएको भेटमा नेपाल फ्रान्स मित्रतालाई सुदृढ बनाउन संसदीय मैत्री समूहले पुर्याएको योगदानको अध्यक्ष तिमिल सिन्हाले प्रशंसा गर्नुभयो। दुई देशबीच व्यापार पर्यटन र पूर्वाधारका क्षेत्रमा थप सहयोगको प्रशस्त सम्भावना रहेको अध्यक्ष तिमिल सिन्हाले उल्लेख गर्नुभयो। भेटमा फ्रान्स नेपाल संसदीय मैत्री समूहका अध्यक्ष डेनियल स्यालमनले नेपालमा गरिएको आतिथ्यताका लागि आभार व्यक्त गर्नुभयो। उहाँले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सबैले शक्ति लगाउनु पर्नेमा जोड़ दिनुभयो। उहाँले नेपालले वातावरणको क्षेत्रमा गरेको काम सराहनीय रहेको उल्लेख गर्नुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषालले राज्यले लगानी गरेका संचार माध्यमहरू सक्षम प्रतिस्पर्धी र अग्रणी साबित हुन सक्नुपर्ने बताउनु भएको छ। सिंहदरबारमा आज आयोजित नेपाल राष्ट्रिय कर्मचारी संगठन रेडियो नेपालको तेस्रो महाधिवेशन उद्घाटन समारोहमा मन्त्री भूषालले रेडियो नेपाललाई सही सूचना सम्प्रेषण गर्ने राष्ट्रको संचार माध्यम बनाउनुपर्ने बताउनुभयो। ऊर्जा मन्त्री भूषालले रेडियो नेपालको सुदृढीकरण श्रोता संरक्षण र सदुपयोगमा राज्यको ध्यान पुग्न जरूरी रहेको धारणा राख्नुभयो। मन्त्री भूषालले आसन्न निर्वाचन जस्ता महत्वपूर्ण अभियानमा रेडियो नेपालको भूमिका झन महत्वपूर्ण हुने स्पष्ट पार्नुभयो।
संघ र प्रदेशको निर्वाचन हुँदैछ मंगसिर 4 गते। लोकतान्त्रिक गणतन्त्र दलीय प्रतिस्पर्धाको राजनीति यसलाई चाहिँ स्वस्थ स्वच्छ र एकदम निर्भयको वातावरणमा सम्पन्न गर्ने कुरामा हामी सबैको जोड हुनुपर्छ। सरकारको त्यही चाहना छ। त्यसैले एकदम लोकतान्त्रिक विधिबाट जनतालाई सही सूचना सम्प्रेषण गरेर आफ्ना मतको सही ढंगले प्रयोग गरेर प्रतिनिधि चुन्न एउटा स्वस्थ वातावरण बनाउन रेडियो नेपालले चाहिँ महत्वपूर्ण भूमिका खेल्नुपर्छ र त्यो निर्वाचनको एउटा महाअभियानलाई सम्पन्न गर्नमा चाहिँ एउटा महत्वपूर्ण योगदान रेडियो नेपालले गर्नुपर्छ। यो भूमिकामा चाहिँ रेडियो नेपाल चाहिँ बडो खरो साबित हुनेछ, आफ्नो भूमिका र कर्तव्य पूरा गर्नेछ भन्ने पनि मैले विश्वास राख्दछु।
नेपाल राष्ट्रिय कर्मचारी महासंघका अध्यक्ष मणिरत्न श्रेष्ठले रेडियो नेपाल जस्ता संस्थाको प्रभावकारिता बढ़ाउन संरचनागत सुधार आवश्यक रहेको बताउनुभयो। नेपाल राष्ट्रिय कर्मचारी महासंघका महासचिव प्रेम खनालले संस्था बलियो नभएसम्म ट्रेड युनियन बलियो नहुने भन्नुहुँदै सहकार्य एवं मैत्रीपूर्ण सम्बन्ध स्थापित गरेर सामूहिक ढंगबाट अघि बढ़नुपर्ने बताउनुभयो। नेपाल राष्ट्रिय कर्मचारी संगठन संस्थान राष्ट्रिय समितिका अध्यक्ष जयबहादुर शाहीले राष्ट्रको संचारलाई निजीकरण होइन प्राथमिकतामा राखेर जानुपर्ने बताउनुभयो। रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले आर्थिक सुनिश्चितताको पाटो सधैँ कमजोर रहे पनि राज्यको लक्ष्य पूरा गर्न रेडियो नेपाल अहोरात्र लागि परेको बताउनुभयो। कार्यकारी निर्देशक केसीले मुलुक संघीयतामा गएपछि सातै प्रदेशमा रहेका प्रदेश कार्यालय विभिन्न प्रसारण केन्द्र र 27 एफएम स्टेशनहरू सञ्चालन गरिरहेको जानकारी गराउनुभयो। नेपाल राष्ट्रिय कर्मचारी संगठन संस्थान राष्ट्रिय समितिका वरिष्ठ उपाध्यक्ष तिलकजंग बुढाथोकी नेपाल राष्ट्रिय कर्मचारी संगठन रेडियो नेपालका अध्यक्ष राजेश श्रेष्ठ रेडियो नेपाल कर्मचारी संघका अध्यक्ष चेत नारायण पौडेलले रेडियो नेपालको संरचनागत सुधार गर्न आवश्यक रहेको बताउनुभयो। नेपाल रेलवे विभागको समन्वय एवं सहकार्यमा भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको कुर्थादेखि महोत्तरीको भिजलपुरासम्मको रेलवे लिक तथा ट्र्याकको आज सफल परीक्षण भएको छ। जनकपुरधाम वडा नम्बर 21 रहेको कुर्था रेलवे स्टेशन भन्दा पश्चिम महोत्तरीको भिजलपुरासम्म निर्माण भएको 17 किलोमिटरमा रेल कुदाएर सफल परीक्षण गरिएको हो। रेल संचालनका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारहरूको निर्माण सम्पन्न भएपछि त्यसको परीक्षण गर्ने काम भएको नेपाल रेलवे कम्पनीले जनाएको छ। भारत सरकारको करिब 10 अर्ब आर्थिक सहयोगमा भारत सरकारकै कम्पनीले जयनगरदेखि जनकपुरधाम हुँदै बिजलपुरासम्म भएर बर्दिवाससम्मको 74 किलोमिटरमा रेल निर्माणको काम गरिरहेको छ। नेपालमा आज थप 227 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने एकजनाको संक्रमणका कारण मृत्यु भएको छ। पछिल्लो 24 घण्टामा 4,401 जनाको नमूना परीक्षण गरिएको थियो। 1,518 जनाले पीसीआर र 2,883 जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। अछाममा पहिलो पटक सीटीईभीटी को आंगिक शिक्षालय स्थापना भएको छ। यो वर्ष एचए पढ़ाई हुने गरी मंगलसेन बहुप्राविधिक शिक्षालय स्थापना भएपछि त्यस क्षेत्रका विद्यार्थी अभिभावक तथा सरकारवाला उत्साहित भएका छन्। अछामबाट संवाददाता टेकराज भण्डारीको रिपोर्ट।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीईभीटीको आंगिक शिक्षालय रहने गरी मंगलसिन बहुप्राविधिक शिक्षालयमा एचए अध्ययनका लागि 40 जनाको कोटा निर्धारण भएको छ। जिल्लामै एचए पढ्न पाउने व्यवस्था हुनु खुशीको कुरा भएको सोडसादेवी माविका प्रधानाध्यापक मदन बहादुर कुँवरको भनाइ छ।
आर्थिक रूपले पनि उनीहरूले बाहिरभन्दा यहाँ सस्तो रूपमा पढ्न पाउने भए विद्यार्थीहरूका लागि पनि एकदमै सुनौलो अवसर हो।
दुर्गम ठाउँमा स्वास्थ्य क्षेत्रमा एचए पढ़ाईको व्यवस्थाले यस क्षेत्रकै स्वास्थ्य क्षेत्रको सुधारका लागि योगदान पुग्ने जिल्ला अस्पताल अछामका मेडिकल अधिकृत डाक्टर भुवन जीसी बताउनुहुन्छ।
एचए शुरूआत गरेपछि यहाँ धेरै किसिमका सुविधाहरू पनि मिल्न सक्नेछ। यहाँका जनताहरूलाई स्वास्थ्य क्षेत्रहरूमा अलिकति पहुँच सजिलो हुनेछ।
अध्ययनका लागि 124 जनाले परीक्षा दिएका छन्। हरेक जिल्लामा आंगिक शिक्षालय राख्ने सीटीईभीटीको लक्ष्य अनुसार शिक्षालय स्थापना गरिएको भन्नुहुन्छ शिक्षा विकास तथा समन्वय इकाई अछामका प्रमुख लक्ष्मण गिरी।
प्रत्येक जिल्लामा एउटा आंगिक प्राविधिकालय खोल्ने सीटीईभीटीको रणनीति र नीति
लामो समयको प्रयासपछि शिक्षालय स्थापना भएको र यसको प्रभावकारी व्यवस्थापनका लागि नगरले सक्दो सहयोग गर्ने मंगलसेन नगरपालिकाका प्रमुख पदम बोहराको भनाइ छ।
खर्च पर्च सबै चाहिँ मंगलसेन नगरपालिकाले नै बेहोरिरहेको छ। यो वर्षको सम्पूर्ण व्यय भार हामी बेहोर्न तयार छौं भन्ने खालको प्रतिबद्धता पत्र हामीले पठाइसकेपछि अहिले तत्काल शुरूआत गर्नका लागि सीटीबीटीले हामीलाई यो याचिएको अनुमति प्रदान गरेको छ।
शिक्षालयका लागि मंगलसेन 3 40 रोपनी जग्गा पास भइसकेको छ। दुर्गम क्षेत्रमा प्राविधिक शिक्षालय स्थापनाले यस क्षेत्रका विद्यार्थी र अभिभावकमा ल्याएको खुशीमा आगामी दिनमा दक्ष जनशक्ति उत्पादनले थप हौसला थप्नेछ। टेकराज भण्डारी, रेडियो नेपाल, अछाम।
शहरी विकास मन्त्री मेटमणि चौधरीले स्थिर सरकार बनाएर मुलुकलाई विकास र समृद्धिको बाटोमा अगाडि बढ़ाउन सत्तारूढ़ दलहरूबीच चुनावी तालमेल गर्ने सहमति बनेको बताउनु भएको छ। बाँकेको जानकी गाउँपालिका वड़ा नम्बर 3 आज सिकल सेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्रको शिलान्यास गर्नुहुँदै मन्त्री चौधरीले कार्यदलले सीट बाँडफाँडमा गम्भीर भएर छलफल गरिरहेको र एक दुई दिनभित्रै नतिजा देखिने बताउनुभयो। भारतका स्थल सेनाध्यक्ष मनोज पाण्डे नेपालको 5 दिने औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनु भएको छ। प्रधान सेनापति प्रभुराम शर्माको निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका सेनाध्यक्ष पाण्डेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी बालकृष्ण कार्कीले विदाई गर्नुभएको थियो। व्यावसायिक रूपमा पालेका चौपाया धमाधम मर्न थालेपछि सिन्धुपाल्चोकका पशुपालक किसानहरू चिन्तित हुन थालेका छन्। दशैंको मुखमा नै बेच्नका लागि तयार भएका खसी बोकाहरू अज्ञात रोगका कारण मर्न थालेपछि चिकित्सकहरू चिन्तित भएका हुन्। सिन्धुपाल्चोकबाट संवाददाता जीवन श्रेष्ठको रिपोर्ट।
खसी बोका बेचेर यसपालिको दशैंको लागि खर्च जुटाउन तरखरमा रहनुभएकी चौतारा साँगाचोक गढ़ी नगरपालिका वड़ा नम्बर 10 की प्रमिला गिरी अचेल चिन्तामा हुनुहुन्छ। व्यावसायिक रूपमा पालेका खसी बोकाहरू आफ्नै आँखा अगाडि थम्माथम मर्न थालेपछि उहाँका चुलिएको हो।
दशैंको सिजनमा मेरो जुन पर्फेक्ट आउनु पर्ने थियो त्यो अहिले नभएको कारणले गर्दाखेरि घाटा जाने हो कि म जस्तो कृषकले भन्नु न अलि पलायन हुनुपर्ने स्थिति आउने हो कि।
झण्डै एक महिना यतादेखि चौतारा साँगाचोक गढ़ी नगरपालिका वड़ा नम्बर 10 अज्ञात रोगबाट सयौं खसी बोकाहरू मरिसकेका छन्। खसी बोका मर्नुका कारण भनी पहिचान हुन सकेको छैन। व्यावसायिक रूपमा पालेका खसी बोका बिक्री वितरण मार्फत आमदानी गर्ने सिजनमा नै मर्न थालेपछि किसानहरू मारमा परेका हुन्। किसान विनोद खड्का:
मेरो 70 जति मर्यो, मरिसकेपछि म यो चोटि पुरै तपाईँको घाटामा गए भन्दा पनि भयो। अब
किसानहरूका अनुसार खसी बोकाहरूमा श्वास फेर्न गाह्रो हुने र ज्वरो आउने जस्ता लक्षण देखिएको छ। धमाधम खसी बोकाहरू मर्न थालेपछि चौतारा साँगाचोक गढी नगरपालिका कृषि तथा पशु शाखाले उपचारका लागि पशु प्राविधिकहरू खटाए पनि रोगको पहिचान भने हुन नसकेको जनाएको छ। पशुपालनसँगै गोठ व्यवस्थापनमा पनि किसानहरू चनाखो हुनुपर्ने शाखा प्रमुख एवं पशु चिकित्सक अर्जुन खड्काको भनाइ छ।
क्षति हुनेबाट बचाउनको लागि जैविक सुरक्षाको पनि हामीले ख्याल गर्नुपर्छ, त्यसै गरी गोठ व्यवस्थापनको कुराहरूमा पनि ख्याल गर्नुपर्छ।
कृषि र पशुपालन मार्फत समृद्ध गाउँ नगरको सपना देखेका स्थानीय सरकारले बेलैमा रोग पहिचान गरी उपचार गर्न ढिलाइ गर्नु हुँदैन। जीवन श्रेष्ठ रेडियो नेपाल सिन्धुपाल्चोक।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। बेलायतका महारानी एलिजाबेथ द्वितीयको स्वास्थ्य स्थितिका सम्बन्धमा उहाँका चिकित्सकहरू चिन्तित रहेको बकिङहम राजप्रसादले जनाएको छ। स्कटल्याण्ड स्थित वाल्मोरल दरबारमा रहनुभएकी महारानीको स्वास्थ्य स्थितिबारे उहाँका निकट नातेदारहरूलाई खबर गरिएको बकिङहम दरबारको विज्ञप्तिमा उल्लेख गरिएको छ। युवराज चार्ल्स पत्नी क्यामेलासँगै वाल्मोरल दरबारतर्फ जानुभएको जनाइएको छ भने प्रधानमन्त्री लिज ट्रसले महारानीको स्वास्थ्य स्थितिबारे चिन्ता व्यक्त गर्नुभएको छ। 96 वर्षीय महारानी हाल सुविस्ताकै अवस्थामा रहनुभएको चिकित्सकहरूले जनाए पनि सामान्यतया महारानीको स्वास्थ्यबारे दरबारले विज्ञप्ति जारी नगर्ने राजदरबार मामिलाका पत्रकारहरूले जनाएका छन्। दशकौंको प्रयासपछि विश्वभरका मानिसको सरदर आयु, शिक्षा र आयमा आएको सुधार फेरि खस्कन थालेको संयुक्त राष्ट्रसंघको एक अध्ययनले देखाएको छ। पछिल्लो दुई वर्षमा विश्वको 10 मध्ये 9 राष्ट्रको मानव विकास सूचक गिर्दो अवस्थामा रहेको छ। कोविड महामारी, जलवायु परिवर्तन र युक्रेन युद्धले मानव विकास खस्कदै गएको अध्ययनको निचोड़ छ। अब आर्थिक समाचार।
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषालले जलाशयुक्त आयोजनाबाट प्राप्त हुने बहुआयामिक फाइदाका विषयलाई सरकारले विशेष ध्यान दिने बताउनु भएको छ। जलस्रोत विकास संस्थाले जल विद्युतको विकासका रणनीतिक आयामबारे बिहीबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री भूषालले सबै राजनीतिक दल र जलस्रोतका जानकारहरू एक भएर देशको समृद्धिका लागि लाग्नुपर्ने बताउनुभयो। ऊर्जा मन्त्री भूषालले निरन्तर बगेर गएको पानी प्रयोग गरेर देशको ऊर्जा आवश्यकतालाई पूरा गर्ने र बढ़ी भएको विद्युत बिक्री गरेर विदेशी मुद्रा आमदानी गर्न सकिने अवस्थाले देशको व्यापार घाटा कम गर्न सक्ने विश्वासिलो क्षेत्रको रूपमा ऊर्जा क्षेत्र बनिसकेको बताउनुभयो। कार्यक्रममा पूर्व मन्त्री भीम रावलले देशको साधन स्रोतलाई राज्यको हितमा अधिकतम उपयोग गर्नुपर्ने बताउनुभयो। पूर्व मन्त्री डाक्टर प्रकाश चन्द्र लोहनीले भारतलाई बिजुली भन्दा पनि सिंचाईका लागि पानी आवश्यकता रहेको उल्लेख गर्दै त्यस विषयमा नेपालले गहिरो अध्ययन गरेर फाइदा लिनुपर्नेमा जोड़ दिनुभयो। काठमाण्डुको भिरकुटी मण्डपमा फर्निचर तथा फर्निसिङ मेला 2022 शुरू भएको छ। नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा बिहीबारदेखि शुरू भएको मेला भदौ 27 गतेसम्म चल्नेछ। मेलामा भारत, बंगलादेश, पाकिस्तान लगायतका मुलुकका फर्निचर उत्पादक कम्पनीको सहभागिता रहेको छ। फर्निचर तथा फर्निसिङ मेलामा किचन, बेडरूम, बाथरूमका साथै आउटडोर, इन्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायतका सामग्री रहेका छन्। नेपालमा 60 अर्ब बराबरको फर्निचर जन्य सामग्रीको वार्षिक कारोबार हुने गरेकोमा त्यसको झण्डै 50% हिस्सा आयातित फर्निचरको रहेको बताइएको छ। चितवन जिल्लाका केरा उत्पादक कृषकले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न भारतबाट केराको आयात रोकिनुपर्ने बताएका छन्। नेपालमा छठ पर्वसम्मलाई पुग्ने केरा उत्पादन भएकाले यस समयमा केराको आयात रोकेर स्वदेशी उत्पादनको बजार सहजीकरण आवश्यक भएको नेपाल केरा उत्पादक महासंघका अध्यक्ष विष्णुहरि पन्तले बताउनुभयो। नेपाल केरा उत्पादक संघ चितवनका अध्यक्ष माधव प्रसाद घिमिरेले चितवनमा मात्र वार्षिक 70,000 मेट्रिक टन केरा उत्पादन हुँदै आएको र यो नेपालको कुल उत्पादनको 20% भएको बताउनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेलकुद समाचार। अखिल नेपाल फुटबल संघ एन्फाले भगवती राणा मगरलाई U15 महिला टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। नेपालले कार्तिक 15-देखि 24 गतेसम्म हुने U15 महिला साफ च्याम्पियनशीपमा भाग लिँदैछ। एन्फाले मंगल महर्जनलाई टोलीको सहायक प्रशिक्षकमा नियुक्त गरेको छ। नौ राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेटको पहिलो खेलमा एनआरएनएले सुदूरपश्चिम प्रदेशलाई 12 रनले पराजित गरेको छ। किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा एनआरएनएले दिएको 75 रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित 6 ओभरमा 6 विकेट गुमाएर 62 रन मात्र बनाउन सक्यो। आजै मूलपानी क्रिकेट मैदानमा हुने तय भएको गण्डकी लुम्बिनी र कर्णाली प्रदेश बीचको खेल टस पनि नभई रद्द भएको छ। नाबालिगलाई बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने विरूद्ध पक्राउ पूर्जी जारी भएको छ। काठमाडौँ जिल्ला अदालतले बिहिबार सन्दीप विरूद्ध पक्राउ पूर्जी जारी गरेको हो। सन्दीप विरूद्ध अनुसन्धानका लागि पक्राउ पूर्जी जारी गरिएको उल्लेख गरिएको छ। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशभरि आंशिकदेखि सामान्य बदली भई प्रदेश नम्बर एक मधेस बागमती गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सत्ता गठबन्धनका शीर्ष नेतासहित सीट बाँडफाँडका लागि गठित कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी। निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम स्वीकृत। अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा नेपालमा पनि आज विभिन्न कार्यक्रमको आयोजना। प्रदेश नम्बर एक साक्षर प्रदेश घोषणा। जनकपुरको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्मको रेलवे लिगको सफल परीक्षण र बेलायतका महारानी एलिजाबेथ द्वितीयको स्वास्थ्य स्थितिका सम्बन्धमा उहाँका चिकित्सकहरूद्वारा चिन्ता व्यक्त। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।